नमस्कार, रेडियो एभरेस्टको खोजमूलक कार्यक्रम प्रकृति र जीवनमा स्वागत छ। म सविना राई
र म दोर्जी तामाङ पनि कार्यक्रममा उपस्थित छु। आजको कार्यक्रममा हामी सोलुखुम्बु सहित हिमाली क्षेत्रमा जडीबुटीको उपलब्धता, व्यावसायिक सम्भावना र आदिवासी जनजातिको पहुँचको कुरा गर्दैछौँ।
आजको श्रृङ्खलामा हामी हिमाली जडीबुटीलाई परम्परागत रूपमा जीवनयापनको आधार बनाएका आदिवासीको कथा, आधुनिक प्रविधि समेत प्रयोग गरेर भइरहेको उद्योग विस्तार, सरकारले गरिरहेको प्रयासबारे सोधी खोजीसँगै थप सम्भावनाबारे विज्ञसँग कुरा गरेका छौँ।
रेडियो कार्यक्रम प्रकृति र जीवन इन्टरन्युज अर्थ जर्नलिजम नेटवर्कको सहकार्य र युरोपियन युनियनको आर्थिक सहयोगमा सञ्चालित मिडिया फर इन्क्लुसिभ ग्रीन ग्रोथ परियोजना अन्तर्गत उत्पादन गरिएको हो। यो कार्यक्रम सोलुखुम्बु जिल्लाको वातावरणीय परिवर्तनले आदिवासी समुदायको जीवनशैली र प्राकृतिक स्रोतमा परेको असर दस्तावेजीकरण गर्दै सार्वजनिक जवाफदेहिता र सुसूचित निर्णय प्रक्रियालाई सुदृढ पार्ने उद्देश्यमा केन्द्रित छ।
तपाईँले यो कार्यक्रम हरेक शनिबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुन्न सक्नुहुनेछ भने पुनः प्रसारण बुधबार बिहान 6:30 देखि 7 बजेसम्म सुन्नुहुनेछ।
वन तथा वातावरण मन्त्रालय अन्तर्गत वनस्पति विभागले नेपालमा पाइने वनस्पति मध्ये 819 उचालाई औषधि गुण भएको सूचीमा राखेको छ। अरू केही अध्ययन अनुसार नेपालमा पाइने वनस्पति मध्ये 1600 भन्दा बढीमा औषधीय गुण भएको मानिन्छ, जसमध्ये 1400 भन्दा धेरै प्रकारका वनस्पतिहरू जडीबुटी तथा सुगन्धका लागि स्थानीय प्रयोगमा छन्।
नेपालमा जडीबुटी पाइने क्षेत्रमध्ये हिमाली क्षेत्र मुख्य हो। देशको कुल भूभागको 15% क्षेत्र ओगटेको हिमाली क्षेत्रलाई जडीबुटीको भण्डार मानिन्छ। हिमाली क्षेत्रबाट सङ्कलन हुने प्रमुख जडीबुटीहरूमा यार्सा गुम्बा, चिराइतो, शिलाजित, जटामासी, पदमचाल, पाँच औले, लोट सल्ला जस्ता बहुमूल्य जडीबुटीहरू पर्दछन्।
हिमाली भेगमा जडीबुटी प्रयोगको लामो परम्परा छ। आम्ची नेपालको हिमाली भेगको उपचार पद्धति हो जुन जडीबुटीबाट गरिन्छ। बौद्ध परम्पराबाट भित्रेको आम्ची सोलुखुम्बु लगायत हिमाली जिल्लामा प्रचलनमा रहेको छ। आम्चीहरूले प्रयोग गर्ने 54 थरी जडीबुटीको स्थानीय नाम, वैज्ञानिक नाम तथा उपचार विधिको सूचीबद्ध गरिएका हिमालयन आम्ची एसोसिएसनमा उल्लेख गरिएको छ। गाउँघरमा अझै पनि परम्परागत रूपमा पूर्वजबाट सिकेको जडीबुटी सम्बन्धी ज्ञानको प्रयोग गर्दै वैद्य, लामा, धामी झाँक्रीले उपचार गर्ने परम्परा जीवितै छ। जडीबुटीको सङ्कलन र बिक्रीबाट हिमाली भेगका धेरै आदिवासीहरूले जीविका चलाउने गरेका छन्। यस्तै मध्येका एक हुनुहुन्छ सोलुखुम्बुको थुनुङ दुतकोसी गाउँपालिका ओडा नम्बर 9 लुखिमका धोजे तामाङ। उहाँबारे थप चर्चा साथी समिता तामाङबाटै सुनौ।
सोलुखुम्बुको थुलुङ दुतकोसी गाउँपालिका ओडा नम्बर 9 लुखिमका धोजे तामाङ 74 वर्ष पुग्नुभयो। त्यो बेलाको पहुँच र परिवारको अवस्थाले औपचारिक शिक्षा लिने कुरा असम्भव थियो, त्यसैले श्रमलाई सहारा बनाउनु भयो। 18 वर्ष नपुग्ने साथीहरूसँग जङ्गलमा गएर औषधि जडीबुटी सङ्कलन गर्न थाल्नुभयो, विवाह गर्नुभयो, सन्तान जन्मिए, जिम्मेवारी बढ्दै गयो। जडीबुटी सङ्कलन र बिक्रीबाटै उहाँले 5 छोरी 3 छोरा हुर्काउनुको साथै शिक्षा दिनुभयो।
चार छोरीहरू त अब आफ्नो आफ्नो लाइनमा, छोरी जति आफ्नो आफ्नोमा गयो। यिनीहरूले जडीबुटीको काम गर्दैन, खेती गर्ने खेती, व्यवहार गर्ने व्यवहार, कुनै बहिनी काठमाडौँ, कुनै छोरा सल्लेरी।
जङ्गलमा सङ्कलन गरेका जडीबुटी लिएर उहाँ छिमेकी जिल्लाका गाउँमा समेत पुग्नुभयो। खोटाङको ऐसोल खर्कर र रावेसीका गाउँ गाउँ पुगेर जडीबुटी बेचेको कुरा सम्झिएर उहाँ गम्भीर भन्नुहुन्छ।
गाउँतिर अहिले राउखोलातिर पुग्यो भने मलाई त यस्तो छ कि छैन, उस्तो छ कि छैन, राउखोला यो खार्पा हले सिद्धिकी उप मैले गरेको यो काम। हालेसीमा ल्याउँथ्यो ठेकेर, हालेसीसम्म बेच्नु लाने सुन बाती पनि लान्थ्यो मैले। हरेक किसिम बिक्री गरेर खोइ केही गर्नु छैन, भल बच्चा चाहिँ हुर्कायो।
जुत्ता लगाउने चलन थिएन। भारी बोकेर नाङ्गो खुट्टाले उकालो ओह्रालो पार गर्दै सङ्घर्ष गर्नु उहाँको बाध्यता थियो।
होइन अहिले सरछोरीले त नगर यस्तो काम भन्छ, सरछोरीले अब यो काम नगर छोरा भन्छ। मलाई चाहिँ अब त्यसमै रस पसेको ऊ भएर आफ्नो काम फोहोर परार गर्दा मैले पनि छोड्थेँ। गाउँ गाउँमा खालि राउखोला त्यो हाम्रो कुबिन्डेतिर टुक्ली यो देउसा पान्जानतिर हाम्रो लोखिम माथि सोताङ पुर्याउँथ्यो मैले, तर अहिले त निको भयो, कुनै मान्छे निको भयो, कुनैलाई भएन पनि भएन, सरीबारी निको त हुन्छ औषधि भन्ने कुरोले।
लेखदेखि ओलसम्म पाइने जडीबुटी संकलन गर्नु सजिलो थिएन। कहिले चिसो, कहिले भोग, कहिले जङ्गली जनावरको डर, तर डरसँग पनि नडुराई वर्षौंसम्म जङ्गलसँग साइनो गास्ता उहाँले जिन्दगीको मजा पनि लिनुभयो। साथीहरूसँग हाँस्दै गाउँदै काम गर्ने ती दिनहरू उहाँका लागि अमूल्य थिए।
हजुर, मैले यो निकै 18-19 वर्षबाट यो चिराटो भयो, बिकुमाहरू भयो, पाँच आम्लेहरू त्यस्तै ठेक्दै बेचेर परिवार त्यसै मैले छरछोरी हुर्काएको। अब बुढो भयो, गाह्रो छ, लेक साइडमा हुन्छ, कोही कोही आउनुमा हुन्छ, बढी जस्तो लेक हाइटमा हुन्छ। लेकमा यो पाँच आम्ले भयो, बिकुमा भयो, चिराटो भयो, सबै त्यो सतुवाहरू लेक साइडमै हो। आउलमा पाइने चाहिँ त्यो हाम्रो पानी आमाला औषधी हुन्छ, यो हामीसँग किताबै छ एउटा त्यस्तो गरेको। मानीमा त यो भनौँ हाम्रो सतुवाहरू सबसे मुख्य सत्व मानी, त्यसलाई अब हामीले त फटाक फुटुक अलिअलि क्विन्टल क्विन्टल त सत्व त कति हो कति। पुङमार पनि मैले अलिअलि मात्रै हो, यता सोलु सलेरी बाटो ठेक्दै, उता आसिलो खर्का बाटो ठेक्दै, यो बेच्नु ल्याउनेहरूसँग ठेकेर गरेको हो।
कतिपय दिन जडीबुटी नभेटिएर रित्तो हात फर्किनु पर्यो, तर हिम्मत कहिले हार्नु भएन। भएको आम्दानीले घर चल्यो, छुराछुरी पढे, यही नै उहाँको सबैभन्दा ठुलो सफलता बन्यो। समयसँगै उमेर ढल्किँदै गयो, अहिले जडीबुटीको काम छाडेर सलेरीमा छुरा बुहारीसँग बस्नुहुन्छ। त्यही पनि जङ्गल घुमेको साथी सङ्गीसँग रमाएको याद आइरहन्छ।
सिक्किमबाट आउँथ्यो धानेलामा भन्थ्यो, उसले उबाटै मैले सिक्लाइ गरेको, धानेलामा भन्थ्यो उसले, ऊ पनि अहिले छैन, बिचरा सरका हुनुभयो। उबाटै मैले सिक्लाइ गरेर यसो परिवारलाई दुःख ढानेको थियो। अब मैले छरेको त पोहोर तरारदेखि छर्चै ल्यायो, हाम्रो गाउँ गाउँमा अब सबै ऊ बस्यो अस्पतालहरू, त्यहाँबाट त्यो जडीबुटीलाई झारपातलाई साह्रो वास्तै नगर्ने भयो।
जङ्गलका जडीबुटी चिन्नु, संकलन गरेर गाउँ गाउँमा पुर्याउनु, मानिसहरूलाई कुन रोगमा कुन जडीबुटी कसरी प्रयोग गर्ने भनेर सिकाउँदै बेच्नु वा अरू सामानसँग साट्नु, यी सबै काम सोलुखुम्बुको लोखिमका धोजी तामाङ जस्ता धेरैको जीविकाको आधार हो। हिमाली क्षेत्रमा खेतीपाती निकै कम हुन्छ। केही वर्ष अघिसम्म सडकको पहुँच नहुँदा अरू सामान पुर्याउन कठिन थियो, त्यसैले हिमाली क्षेत्रका धेरै आदिवासी जनजातिहरूले यसै गरी जडीबुटी संकलन र बिक्रीबाट जीवनयापन गरेका छन्। अहिले पनि यस्तो काम गरिरहेका धेरै भेटिन्छन्। समयसँगै व्यापारीहरूले एकमुष्ट किनेर लैजाँदा संकलन गर्नेहरूलाई बिक्री गर्ने झन्झट भने घटेको छ।
धोजे तामाङको जस्तै गरी जडीबुटीको संकलन र बिक्री गर्ने परम्परागत पेसा हिमाली क्षेत्रका शेर्पा लगायतका समुदायमा अहिले पनि कायमै छ। सँगै हिमाली जडीबुटीको प्रशोधन, उत्पादन र बिक्री सम्बन्धी उद्योगहरू खुल्ने क्रम पनि बढेको छ। सोलुखुम्बुमा जडीबुटीमा आधारित उद्योग विस्तारको अवस्था र जडीबुटीको प्रयोगबाट व्यवसाय गरिरहेकाहरूको अनुभव सहितको रिपोर्ट सुनौ साथी दिपेन्द्र खनालबाट।
पछिल्ला वर्षहरूमा हिमाली जिल्ला सोलुखुम्बुमा जडीबुटीमा आधारित व्यवसाय विस्तार हुने क्रम बढेको छ। घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको तथ्याङ्क अनुसार उत्पादन, संकलन, प्रशोधन तथा व्यापार लगायत जडीबुटीमा आधारित 30 उद्योगहरू दर्ता भएका छन्। यस्तै उद्यम गर्ने मध्येका एक हुनुहुन्छ सोलुखुम्बुको फाप्लुका सोनाम लामा। उहाँ स्थानीय जडीबुटी प्रशोधन गरेर कुनसान टिम्पुङ र शेर्पा इन्सेन्स नामका दुई ब्रान्डका धूप उत्पादन गर्नुहुन्छ। वर्षमा झन्डै 4.5 लाख रुपियाँको धूप बेच्ने उहाँका झन्डै 300 नियमित ग्राहक छन्। हिमाली जडीबुटीको प्रयोग गरेर उद्यम गर्न चाहेमा प्रशस्त सम्भावना रहेको उहाँ बताउनुहुन्छ।
एउटा अहिले मार्केटमा मेरो 120 बेच्छ, अहिले चाहिँ होलसेल प्राइस मैले घरमै आयो भने 100 बेच्छ। यति एउटा उत्पादन गर्दा मलाई चाहिँ तपाईँको 15 चाहिँ मेरो नेट पर्फेक्ट बस्छ। कुनै किसिमको मैले चाहिँ त्यो केमिकल हालेको छैन, सुत्तो योबाट बनेको धुप भएको हुनाले मेरो ग्राहकले पनि धेरै मन पराएर फोन गरेर चाहिँ यही नै खपत हुन्छ। बाहिर मेरो जर्मनमा जान्छ, विशेष गरी त्यहाँ मेरो साथीहरू छन् अनि स्विचमा जान्छ अनि यो शेर्पा इन्सेन्स भन्ने चाहिँ जर्मनतिर जान्छ यो पायलो कुनसाङ टिम्पुङ भन्ने चाहिँ यता सिक्किम भुटान र चाइना जान्छ
सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 6 नयाँ बजारका तेज रात किराती विगत 25 वर्षदेखि सोलुखुम्बुको सदरमुकाम सलेडीमा जडीबुटी जन्य औषधिको व्यापार गर्दै आउनु भएको छ जडीबुटीलाई नै जीविकाको मुख्य आधार बनाइरहनुभएका किराती जडीबुटी उत्पादन प्रशोधन वा बिक्री सबैतिर प्रशस्त सम्भावना रहेको बताउनुहुन्छ
जडीबुटीमा अब पङमार सालदुप गोकुलदो सिमरिक सिलाजी कुर्की चिराइतो यस्तै यस्तै भयो यस्तो छ बजार पाउँदा यतै पनि अलिअलि ठेगिन्छ ज्वरो आउने टाउको दुख्ने रुगा मार्की अब बिख परेर मान्छे अब मन लागेको छ भने बिखबाट पनि बचाएर बचाउन सक्छ यो खाएपछि बिखलाई चाहिँ नि हटाएर मान्छे बाँच्न सफल हुन्छ मसँग सामान्य ग्यास्ट्रिकको दबाई युरिक एसिडको पाइल्सको पनि मैले सेवा गरिरहेको छु
केही दशक अघिसम्म जङ्गलबाट सङ्कलन गर्ने र बिक्री गर्ने चलन धेरै थियो तर पछिल्ला वर्षहरूमा चिराइतो सतुवा लगायतका जडीबुटीको व्यावसायिक खेती बढेको छ सङ्कलन गरेको जडीबुटीबाट धूप लगायत उत्पादन गर्ने उद्योग खुलेका छन् व्यवस्थित रूपमा थोकमा व्यापार सुरु भएको छ यस्तै दीर्घ रोग भएकाहरूले नियमित औषधिको रूपमा पनि प्रयोग गरिरहेका छन् सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 लीलामाया बस्नेत जडीबुटी जन्य औषधिले आफूलाई राहत दिएको बताउनुहुन्छ
जडीबुटी औषधि प्रयोग गर्दाखेरि कति राम्रो हुँदो रहेछ औषधि हस्पिटलको औषधि खाँदा त रिगट चल्ने जडीबुटी मात्रै खाएदेखि निको हुन्छ जडीबुटीकै विश्वास छ
हिमाली जिल्ला सोलुखुम्बु जडीबुटी जन्य उत्पादनमा पर्याप्त सम्भावना बोकेको ठाउँ हो अहिले व्यावसायिक उत्पादन पनि भइरहेको छ र जङ्गलबाट सङ्कलन हुने जडीबुटीको पनि सदुपयोग भइरहेको डिभिजन वन कार्यालय सोलुखुम्बुका सूचना अधिकारी रामचन्द्र ठाकुरले बताउनुभयो
जडीबुटीको केसमा चाहिँ अर्गेली कालो मुसली चिराइतो तितेपाते धुपी मसिनो मलागिरी लोक्ता मजिठो सेतक चिनी चुत्रो जस्ता किसिमको जडीबुटी चाहिँ यो सोलुखुम जिल्लाबाट चाहिँ बाहिर निकासी हुने गरेको छ 82,773 केजी चाहिँ जडीबुटी निकासी भएको रहेछ यो जडीबुटीहरू मध्ये प्राय सबै चाहिँ काठमाडौँ चाहिँ निकासी हुने गरेछ अरू फाटफुट रूपमा चाहिँ कपिल वस्तु झापा लैजाने गरेको रहेछ
परम्परागत प्रयोगसँगै सोलुखुम्बुमा जडीबुटीमा आधारित उद्योग खुल्ने क्रम बढेको छ व्यावसायिक खेतीबाट आमदानी लिनेहरू पनि बढेका छन् तर अझै पनि सम्भावनाको तुलनामा प्रयोग निकै कम छ धेरै जडीबुटी जङ्गलमै खेर गइरहेका छन् उत्पादन योग्य भूमि बाँझै छ मानिसहरू काम खोज्दै बाहिरिँदा गाउँघर सुनसान बनेको छ जडीबुटीमा आधारित व्यवसाय गर्नेहरू भने यो क्षेत्रमा अथाह सम्भावना रहेको बताउँछन्
जडीबुटीको सङ्कलन बिक्री र प्रयोग गर्न परम्परागत सिप प्रयोग भइरहेकै छ भने व्यवसायीकरणका लागि उद्योगहरू खुल्ने क्रम पनि बढेको छ नेपालमा झन्डै 85% जडीबुटी प्राकृतिक वासस्थानबाट सङ्कलन हुने गर्दछ व्यवसायिकीकरण बढ्दै जाँदा जडीबुटीको संरक्षण र परम्परागत सिपको प्रयोग गरिरहेका आदिवासीहरूको पहुँचको कुरा जोडिन्छ सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्ना वन क्षेत्रमा पाइने जडीबुटीको संरक्षण उत्पादन र दिगो उपयोग गर्छन् भने सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घले डिभिजन वन कार्यालय स्थानीय सरकार निजी क्षेत्र र समुदायबीच समन्वय गर्ने गर्दछ सोलुखुम्बुमा यसको अवस्था के छ त सामुदायिक वन उपभोक्ता जिल्ला महासङ्घका अध्यक्ष टङ्कीमाया बस्नेतबाट जानकारी लिउँ
सामुदायिक वनको हितको लागि हामीले जस्तो सुकै तलङलाई र पहिरोहरू चाहिँ हामीले गरिरहेका छौँ कानुनको कुराहरू भयो सामुदायिक वनहरूको चाहिँ अधिकारको कुराहरूलाई चाहिँ लिएर हामीले यसको लागि चाहिँ पहिरोहरू गरिरहेका छौँ अब 2052 सालदेखि आदिवासीहरूको पाउस त एकदम पूर्ण रूपमा छ हस्तक्षेप कुनै छैन र हाम्रो सामुदायिक वन उपभोक्ता मापन नेपालीमा चाहिँ कस्तो संरचना छ भने आदि कुनै जाति त्यो नहटाउने चाहिँ यस संस्था हो होइन सामुदायिक वन उपभोक्ता समूहभित्र चाहिँ त्यसरी जथाभावी पटम गर्न पाइँदैन जुन हाम्रो कार्ययोजनाले दिएको भित्र गर्नुपर्दा चाहिँ त्यसरी जताततो फलानी हुने कुरा चाहिँ हुँदैन जुन हामीले फरेदीभित्र यो वर्षमा यति क्युफिट निकाल्ने यति सेफ्टी निकाल्ने भन्ने कार्ययोजनाभित्र रहेर चाहिँ हामीले त्यो कटनहरू गर्नुपर्छ र त्यसमा त्यो गर्दाखेरि त्यसरी सामुदायिक वन चाहिँ फलानी हुँदैन तर अहिले पछिल्लो समयमा चाहिँ जुन बाटोहरूले त पन्ने क्रमले गर्दाखेरि अलिकति त्यो बाटो जाँदाखेरि चाहिँ अलिकति खडानी भएको छ। जडीबुटीको हकमा चाहिँ अब कुन सामुदायिकमा कस्तो जडीबुटी छ त्यो चाहिँ त्यही सामुदायिक वनीले संकलन गर्ने हो र त्यसैबाट चाहिँ अरूलाई बिक्री वितरण गर्नुपर्छ भन्ने हाम्रो पहिरावि पनि छ र त्यो यता कता अब लुकी छिपी चोरी गर्नेहरू त हुन्छ तर त्यही पनि आफ्नो सामुदायिक भित्र रहेको चाहिँ त्यही उपभोक्ता समूहहरू समूहले नै संकलन गर्ने रहेको हुँदाखेरि उहाँहरूको अधिकार जडीबुटीहरूको संरक्षण गर्ने धेरै जडीबुटी छ भने उहाँहरूले आफैले तर्सोबान पनि गर्ने काम चाहिँ गरिरहनु भएको छ। समग्रमा अहिले पछिल्लो समयमा एकदम यो डरेलुको ले गर्दाखेरि चाहिँ जैविक विविधतामा धेरै समस्याहरू छ। त्यसमा भएको विविधता चाहिँ अब नष्ट हुने भएको हुनाले चाहिँ त्यसलाई वन डरेले नियन्त्रणको लागि चाहिँ हामीले पर कदमीहरू गरिरहेका छौँ। त्यसमा स्थानीय सरकारले चाहिँ खासै अब सामुदायिक वन संरक्षण नै सम्पन्न छ त्यसलाई कुनै ऊ गर्नु पर्दैन भन्ने कुरा भएको हुँदाखेरि चाहिँ सबै सामुदायिक वनमा आर्थिक सम्पन्न छैन। त्यसमा विभिन्न कार्यक्रमहरू गर्न सञ्चालन गर्न जनचेतनामूलक कार्यक्रम गर्न आफै सम्पन्न नभएको हुँदाखेरि सामुदायिक वन उपभोक्ता नपाउने पालले चाहिँ यसमा स्थानीय सरकारसँग कोर्डिनेसन गर्दाखेरि उहाँहरूले पनि सकारात्मक भूमिका नखेलिदिएको हुँदा चाहिँ अलिकति यसमा जुन किसिमको गर्नुपर्ने जनचेतनाको कार्यक्रमहरू त्यसमा चाहिँ अलिक गर्न नसकेको अवस्था छ।
उहाँ हुनुहुन्थ्यो सामुदायिक वन उपभोक्ता जिल्ला महासंघका अध्यक्ष टंकी माया बस्नेत। जडीबुटीको व्यवसायीकरणमा महत्वपूर्ण कुरा दिगो उपयोगसँगै सम्बन्धित ठाउँका आदिवासीहरूको पहुँचको कुरा बिर्सन हुँदैन। उनीहरूलाई त्यो जडीबुटी बारेको ज्ञान हुन्छ भने पुस्तौंदेखि उनीहरूको जीविका संस्कृति पनि जोडिएको छ।
नेपालमा संघीयता लागू भएपछि तीन तहका सरकार छन्। संवैधानिक व्यवस्था अनुसार संघीय सरकारले समग्र नीति, कानून निर्माण र कार्यान्वयन, दुर्लभ प्रजातिको सूची तयार र नियन्त्रण, निर्यात आयात नियमन तथा अनुसन्धान र विकासको काम गर्छ। प्रदेश सरकारले प्रादेशिक नीति र कानून निर्माण, प्रादेशिक वनको व्यवस्थापन र स्थानीय स्तरमा समन्वयको काम गर्छ। स्थानीय तहले सामुदायिक वनको व्यवस्थापन, स्थानीय संरक्षण कार्यक्रम, उपभोक्ता समितिसँग समन्वय, स्थानीय स्तरमा अनुगमनको काम गर्छ।
प्रमुख कानुनी व्यवस्थाहरूमा वन ऐन 2076, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन 2029, वातावरण संरक्षण ऐन 2076, स्थानीय सरकार सञ्चालन ऐन 2074, जडीबुटी प्रवर्धन तथा विकास राष्ट्रिय नीति 2061, राष्ट्रिय वन नीति 2076 लगायतले जडीबुटीको संरक्षण, संकलन र व्यवस्थापनको व्यवस्था गरेका छन्। तर संघीयता कार्यान्वयन सँगै अधिकार र जिम्मेवारीको स्पष्ट बाँझफाँझ, समन्वय र क्षमता विकासमा अझै काम हुन बाँकी छ। विशेष गरी जडीबुटी जस्ता साझा अधिकार क्षेत्रका विषयमा तीनवटै तहबीच प्रभावकारी समन्वय आवश्यक छ।
सबै तहका सरकारले जडीबुटीको प्रवर्धनका लागि कार्यक्रम तथा बजेटको व्यवस्था गर्ने गरेका छन्। चालु आर्थिक वर्षमा कोशी प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयले जडीबुटी प्रवर्धनमा के काम गरिरहेको छ त? पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका वन अधिकृत विनिता सुविदीसँगको कुराकानी सुनौ।
पर्यटन वन तथा वातावरण मन्त्रालयमा चाहिँ प्रदेश स्रोततर्फ मात्र नभई संघीय सशर्त मार्फत पनि कार्यक्रमहरू आउँछन् र संघीय सशर्त मार्फत नेपाल सरकारबाट डाइरेक्टली आउने कार्यक्रममा पनि हाम्रो जडीबुटी विकास कार्यक्रम भनेर चाहिँ एउटा डेडिकेटेड कार्यक्रम नै आउँछ। अनि प्रदेश स्रोतमा पनि हामीले प्रदेश वन विकास तथा जडीबुटी प्रवर्धन कार्यक्रम भनेर एउटा छुट्टै उपशीर्षकमा यसरी कार्यक्रम विभाजन गरेको हुन्छौँ र कार्यक्रम गर्दाखेरि चाहिँ डुप्लिकेसन नहोस् भनेर संघबाट आएको कार्यक्रम जहाँ जहाँ आउँछ त्योभन्दा बाहेकका जिल्लाहरूमा प्रदेशबाट बजेट विनियोजन गर्ने र जहाँ प्रदेशबाट गरिएको हुन्छ त्यहाँ सङ्घको बजेट नपर्ने गरी र सबै जिल्लालाई चाहिँ चाहे त्यो तराई, पहाड, हिमाल जहाँसुकै होस् जडीबुटीको प्रजातिहरू फरक होला तर पाउने र त्यसको प्रचुरता, त्यसको सम्भावना, त्यसले चाहिँ दिन सक्ने राजस्व अनि त्यसले खेल्न सक्ने भूमिका त सबैतिर नै हुन्छ। त्यही भएर हामीले बजेट त्यसरी विनियोजन गर्छौँ।
उहाँ हुनुहुन्थ्यो पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका वन अधिकृत विनिता सुवेदी। नेपालमा औषधीय गुण भएका 800 बढी वनस्पति हुनु, 46% वन क्षेत्र हुनु र वनमा जडीबुटीको सम्भावना धेरै हुनुले यसको व्यवसायीकरणको सम्भावना देखाउँछ। नेपाल व्यापार सूचना पोर्टलले नेपालबाट 100 भन्दा धेरै प्रकारका जडीबुटीहरू वार्षिक रूपमा व्यापारमा गएको देखाए पनि जडीबुटीबाट राष्ट्रिय आयमा भएको योगदान भने सन्तोषजनक छैन। विश्व बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2080-81 नेपालमा जडीबुटी निर्यात गरेर 2 अर्ब 4 करोड रुपियाँ आमदानी भएको थियो। तर नेपालका सरकारी निकायमा जडीबुटी निर्यातबाट भएको आमदानीको एकीकृत मूल्य तथ्याङ्क पाइँदैन। जडीबुटी बिना प्रशोधन निर्यात हुने गरेको व्यवसायहरू बताउँछन्। नेपालले जडीबुटीको व्यवसायीकरणबाट कस्तो लाभ लिन सक्ला भनेर हामीले 25 वर्षदेखि जडीबुटी जीविकोपार्जन र व्यापारमा अध्ययन गरिरहनुभएका विज्ञ दिपेश प्याकुरेलसँग कुराकानी गरेका छौँ।
वर्तमान अवस्था भनेको पहिला भन्दा राम्रो देखिन्छ। व्यापारमा रहेका जडीबुटीहरू पहिला जति थिए अहिले पनि त्यसबाट खासै घटेको छैन, बरु बढ्दै गरेको छ। अन्तर्राष्ट्रिय माझ पहिले भन्दा अहिले अलिक बढेको छ, प्रत्येक वर्ष बढ्दै गरेको छ र तदनुसार नै हामीले त्यसलाई दिगो रूपमा चाहिँ धेरै अवस्थामा दिगो रूपमा चाहिँ हामीले आपूर्ति गर्न सकिरहेका छौँ। त्यसले गर्दा राम्रो भन्नुपर्छ र त्यो सँगसँगै तपाईँको हामी कहाँ कुल 300 वटा भन्दा बढी जडीबुटीहरू छन् व्यापारमा रहेका। त्यसको 70-80% चाहिँ लगभग 60% खेतीयोग्य जमिनबाट जान्छ इन टर्म्स अफ भ्याल्युमा, र 40% चाहिँ माथि वनबाट सङ्कलन गरिएका जाने भएकोले दिगो सङ्कलनमा हामीले राम्रै गरेको छौँ भन्दा हामीले भन्नुपर्छ। जति तल हामी 90 पहाड अथवा तराईमा जान्छौँ त्यो अवस्थामा व्यवसायिक हिसाबमा खेती अथवा बिरुवा उत्पादन जमि त्यो एकदमै बढी छ। त्यसका धेरै कारणहरू छन्, किनभने तलपट्टि ढुवानीका खर्च कम हुन्छन् र माथि जाँदाखेरि तपाईँको कच्चा पदार्थ जडीबुटी मात्र त हुँदैन, त्यो सँगसँगै अरू कच्चा पदार्थ पनि चाहिन्छ। कुनै उत्पादन गर्नु छ भने मानव उदाहरणको लागि बट्टा चाहिएला, होइन बोतल्सहरू चाहिएला, कभर त्यो सबै तलबाट माथि जानु पर्यो, फेरि ढुवानीमा तल आउनु पर्यो, एउटा कुरा त्यो हो। अनि हामीले जिल्ला हिसाबमा जाँदाखेरि एउटा जिल्ला मात्रै जनसराधिक हिसाबमा थोरै हुन्छ नि, तल तराईमा हुँदाखेरि पो नेपालभरिको सबै कम्तीमा 8-10 वटा जिल्लाको एक ठाउँमा सङ्कलन गर्न सकिन्छ, त्यसपछि उद्योग पनि ठुलो हुन सकिन्छ। अब मानव अघि हामीले सोलुखुम्बुको कुरा गरिरहेको छ भने सोलुखुम्बुमा जडीबुटी त त्यहाँ सोलुखुम्बु जिल्ला बाहेक अरूको वरिपरि त 1-2 टाको आउन सक्ला, परको त आउनु हुँदैन, त्यसले गर्दा ढुवानी खर्च पनि असाध्यै बढी पर्ने भयो। कतिपय जडीबुटीहरूको चाहिँ के हुन्छ भन्दाखेरि त्यसका बायो प्रडक्ट भन्छौँ हामीले, एउटा मुख्य उत्पादन हुन्छ, अर्को बायो प्रडक्ट हुन्छ। बायो प्रडक्टको पनि मार्केट हुन्छ जुन चाहिँ माथिबाट ल्याउँदाखेरि त्यसको मूल्य कम हुने हुँदाखेरि फाइदा हुँदैन। त्यो चाहिँ तल तराईमा गएर फेरि तराईमा कच्चा पदार्थ आउँछ, कच्चा पदार्थ आइसकेपछि तराईमा तापक्रम बढी हुन्छ, तापक्रम बढी भइसकेपछि तेल जम्ने होला अथवा अरू कुनै कुराहरूलाई केही कम लागतमा हामीले उत्पादन गर्न सक्छौँ जुन पहाडमा चाहिँ त्यति सजिलो रूपमा सम्भव छैन। एकै हुँदा हुँदै पनि खेतीमा पहाडमा हुने जडीबुटीहरूको खेतीमा चाहिँ हामीले राम्रो गरेका छौँ। जस्तो उदाहरणको लागि पश्चिम नेपाल अथवा तपाईँ इलाका मध्य पश्चिम भने पश्चिम नेपालतिर टिमुरका राम्रो हामी टिमुरमा असाध्यै राम्रो गरिरहेका छौँ, रेठामा राम्रो गरिएका छौँ। पूर्वी नेपालमा कुरा गरिदिन्छ भने चिराइतोको खेतीमा व्यावसायिक खेतीमा हामी अग्रणी छौँ, खेतीमा हामी अगाडि छौँ, तर खेती बाहेकका अरू व्यावसायिक उत्पादनमा चाहिँ अलिकति पछाडि नै छौँ सबै कारण गर्दाखेरि।
यसका लागि कुन कुन निकायहरूबाट पहल हुन जरुरी छ सर, जस्तो व्यवसायिक किसानहरूलाई बनाउनका लागि?
यसको लागि धेरै संस्थाहरूसँग मिलेर अगाडि बढ्नुपर्छ। एउटा नन टेरिफ बेरियर भन्ने हुन्छ, जसले सबभन्दा पहिलाई चाहिँ उनीहरूको उत्पादनमा चाहिँ केही न केही हिसाबमा सब्सिडी दिन सक्नु पर्यो सरकारले, अथवा सब्सिडी दिन गाह्रो हुन्छ भने पहिलो 5-10 वर्षको लागि चाहिँ पहाडमा भएका उद्योगहरूको लागि ट्याक्स फ्री गरिदिने, अथवा जुन सरकारले सल्लीसँग गर्न सकेको कुरा ट्याक्स फ्री गरौँ भने पनि उनीहरू त्यसमा अलिकति आकर्षित हुन्छन्, होइन ग्रान्टहरू दिएर त खास अगाडि बढ्दैन। क्षमता वृद्धि र मुख्य रूपमा भनेको राम्रो एकदमै क्वालिटी उत्पादन दिनको लागि उनीहरूको मेसिनरीमा सपोर्ट गर्नुपर्छ, हामीले मेसिनरीमा सपोर्ट गर्नुपर्छ र त्यस पछाडिको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारीकरणमा अलिकति थोरै धेरै त होइन बढीको व्यवसाय आफूले गर्नुपर्छ, अलिकति चाहिँ बाहिरी निकायहरूले त्यसमा हाम्रो एनसाप भन्ने संस्था छ, एनसापले पनि होला अथवा सरकार कसैले पनि गर्न सक्छ यसमा। अब सरकारले चाहिँ त्यसपछि अरू भनेको नन टरिफ बेरियर चाहिँ हटाउनलाई कोसिस गर्नुपर्छ।
हजुर, यदि अब यो जडीबुटीको व्यवसायीकरण राम्रोसँग भयो भने देशलाई वार्षिक कतिको आमदानी हुन सक्छ सर?
हामीले अहिले वार्षिक जडीबुटीबाट मात्र है जडीबुटी र गैर काष्ठ पनि त एउटा फरक फरक कुरा हो। गैर काष्ठ भनेको गैर काष्ठ मात्र जडीबुटी पर्छ, तर हामीले यो अमरिसो अल्लो लोखटा यिनीहरूलाई हटाएर जुन हामीले परम्परागत हिसाबमा जडीबुटी भनिरहेका छौँ, जडीबुटीको मात्र व्यापार अहिले नेपालबाट हाम्रो हाममा 12 अर्ब जतिको छ। अब यसलाई व्यवसायीकरण गर्यो भने अब सबैको त गर्न सक्दैन, त्यसमा हामी एकदमै स्पष्ट हुनुपर्छ। जस्तै हामीले 1 वर्षमा 17,500 टन जति जडीबुटी हामीले व्यापार गर्छौँ र व्यापारमा निर्यात गर्छौँ 17,500 टन, त्यसमा हामीले प्रशिक्षण गर्न सक्ने अथवा ऊ गर्न सक्ने भनेको 2-3 हजार टन मात्र हो कि, किनभने हाम्रो क्षमता त्योभन्दा बढी छँदै छैन। त्यति गर्दाखेरि सायद 3-4 अर्ब जति हामीले ल्याउन सक्छौँ होला सजिलोसम्म। अहिले हामीसँग भएका प्रविधि मेसिनरीहरूको प्रयोग गरेर हामी लगभग 3-4 अर्बसम्म हामीले बोलाउन सक्छौँ। अब स्टेट अफ द आर्ट टेक्नोलोजी भन्छ हामीले असाध्य राम्रो, त्यस्तो मेसिनरी आयो भने त त्यो असीमित आकाश असीमित छ।
उहाँहरूलाई साधनहरूको उपलब्धता भयो भने जस आमदानी पनि राम्रै हुन्छ।
पक्का पनि त्यो सँगसँगै हामीले अर्को भूमि नहुने कुरा के छ भनेर भन्दाखेरि हामीले उत्पादन गर्छौँ त्यो उत्पादनको बजार पनि हुनु पर्यो कि।
जडीबुटीको बजार कस्तो देख्नु भएको छ सर? अन्तर्राष्ट्रिय बजारसम्म पुग्छ तर नेपालमा नै खपत बढी हुन्छ कि अन्य देशहरूमा खपत बढी हुन्छ?
एकदम राम्रो प्रश्न। पश्चिममा 1-2 वर्षको अगाडि बढेर चाहिँ नेपालभित्र पनि खपत बढेको छ, हामी त थिङ्केर देखाउँछ। आजभन्दा 20 वर्ष अगाडि हामीले 90-95% जडीबुटी कच्चा अवस्थामा नै भारत चिन लगायतका अरू देशमा बेच्छौँ भने अहिले हामीले लगभग 75% जति कच्चा बेच्छ, 25% हामी आफूले नेपालभित्र नै प्रशोधन गर्न सकेका छौँ र प्रशोधन गरिसकेर प्रशोधन गरिएको सामान चाहिँ मुख्य रूपमा हाम्रो बजार भनेको भारत, त्यसपछि चिन लगायतका अरू 50 वटा संसारका देशहरू छन्। अहिले बढेको छ, अहिले हामीले समग्रमा हाम्रो उत्पादनको 25% भन्दा बढी चाहिँ हामीले नेपालभित्रै खपत गर्छौँ भन्दा नै त्यसलाई सेकेन्डरी प्रोसेसिङ गर्छौँ, कति खपत पनि हुन्छ र सेकेन्डरी प्रोसेसिङमा पनि हामी जान सकेका छौँ।
जडीबुटी दोहन हुन्छ, चोरी निकासीका पनि घटनाहरू पर्याप्त मात्रामा छन् लुकेछिपी गर्ने, होइन? यसलाई रोकथाम गर्नका लागि स्थानीय तहमा पनि नियम होला, विभिन्न निकायको पनि नियम कानुन होला, यसलाई रोक्न कसरी सकिन्छ सर?
त्यो रोक्न त सायद अब त्यो अलिकति हाइपोथेटिकल हुन्छ होला है, किनभने हामीले ठ्याक्कै अब संसारमा नराम्रा कुरा हुँदै भनौँ भन्दा भन्न सक्दैनौँ। पहिलाको भन्दा यसमा त म के जोड दिन्छु भन्दा, मैले लगभग आजभन्दा 10 वर्ष अगाडि नेपालभरि अध्ययन गरेको थिएँ व्यापारको, र अस्ति 3 वर्ष अगाडि पनि गरेँ। सङ्घीयता आइसकेपछि राम्रो राम्रो कुरा के भएको छ भन्दा, यो अवैधानिक अथवा अनडकुमेन्टेड ट्रेड भन्दा भन्छ त्यो चाहिँ घटेको छ, विभिन्न कारणले घटेका छन्। त्यसका एकदम धेरै कारणहरू छन् यो घट्ने, यसको बारे छुट्टो अन्त दिनु पर्ला। पहिलो भन्दा अहिले घटेको छ, अब पुरै कन गर्नको लागि गाह्रो छ, किनभने अघि हजुरले भन्नुभयो हाम्रो नेपालको जुन हिमाली जडीबुटीहरू जुन ठाउँमा पाइन्छ त्यो ठाउँमा हामीले अनुगमन गाउँमा पनि पठाउनको लागि पनि असाध्यै गाह्रो छ, है? सीमित स्रोत साधन सीमित छ, डेफो डिभिजन वनको वनमा स्टाफ्सहरू कम छन्, त्यो कम भइसकेपछि मान्छेसम्म गएर रेगुलर मोनिटरिङ गर्नको लागि सकिँदैन। अनि क्रस बोर्डर ट्रेड वेमा भइरहेको छ, नेपालबाट चाइना जान्छ, जस्तै तल दक्षिणमा नेपालबाट इन्डियातिर पनि अन्डरकुमेन्टेड ट्रेड भइरहेको छ नभएको होइन, तर पहिलोभन्दा घटेको छ। र यसलाई पुरै घटाउनको लागि भनेको स्ट्रङ ल इन्फोर्समेन्ट भनेर भन्छौँ हामीले, तर त्यो मात्र गरेर पर्याप्त चाहिँ होला जस्तो लाग्दैन। जुन बेलासम्म डिमान्ड भइरहन्छ कुनै न कुनै हिसाबमा अलिअलि चाहिँ हिसाबमा जान्छ, तर मेरो हिसाबमा अहिले त्यो थ्रेटनिङ लेभलमा चाहिँ छैन।
व्यवसायीकरणमा किसानहरूलाई चाहिँ प्रोत्साहन गर्नका लागि
व्यवसायीकरणमा तपाईँको जस्तै मैले सबैलाई सधैँ ठाउँमा भन्ने कुरा के भन्दा, फरकै नतर्नु भनेको व्यवसायिक खेती हो, जडीबुटी यस्तो चिज हो जुन कुराले गरिबभन्दा पनि अति गरिब अति विपन्न वर्गका मान्छेहरूसँग हामी पुगिरहेका छौँ। मैले अघि भने लगभग 12 अर्ब जतिको हामीले जडीबुटी व्यापार गर्छौँ 1 वर्षसम्म, त्यसको 5-6 अर्ब चाहिँ सिधै अति गरिबभन्दा गरिब किसानहरूकोमा त्यो पैसा पुगेको छ, किनभने जडीबुटी सङ्कलन गर्न त पैसा भएको मान्छे साधारणतया जाँदैन, गरिबभन्दा अति गरिब मान्छेहरूमा पुग्ने भएकोले यसलाई माया गर्नु, यसलाई सकेसम्म जति यसलाई प्रवर्धन गर्न सक्यो हामीले गरिबी निवारणमा, अति विपन्न वर्गको गरिबी निवारणमा हामीले प्रत्यक्ष वा परोक्ष रूपमा हामीले काम गर्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो जडीबुटी विज्ञ दिपेश प्याकुरेल। उहाँका अनुसार नेपालमा जडीबुटीको व्यवसायीकरणको सम्भावना प्रशस्त छ। जङ्गलबाट सङ्कलन र व्यावसायिक खेती दुवैमा भएको सम्भावनालाई व्यावहारिक बनाउन सबै तहका सरकारले नीतिसँग प्रोत्साहनका काम गर्नुपर्छ।
यो श्रृङ्खलाको खोज अनुसार नेपालमा जडीबुटीको व्यावसायीकरण सुरु भएको छ तर प्रभावकारी काम भएको छैन। सङ्कलन गरिएका जडीबुटी प्रशोधन नगरी निर्यात गर्दा अपेक्षित लाभ लिन सकिएको छैन। परम्परागत ज्ञान भएकाहरूले सङ्कलन र उपयोग कम गर्दै आएका छन्, त्यसैले स्थानीय वासीलाई प्राथमिकतामा राखेर दिगो उपयोग सहितको व्यावसायीकरणको कार्यक्रम आवश्यक छ।
आजको कार्यक्रममा हामीले जडीबुटीको उपयोग र यसमा आदिवासीहरूको पहुँचको कुरा गर्यौं। कार्यक्रम प्रकृति र जीवनको आजको श्रृंखला तपाईँलाई कस्तो लाग्यो?
श्रोता, तपाईँको सल्लाह, सुझाव र प्रतिक्रिया छन् भने हाम्रो टेलिफोन नम्बर 0385971111 फोन गर्न सक्नुहुनेछ। साथै फेसबुकमा facebook.com/radioeverest96.8 र हाम्रो वेबसाइट everestupdate.com मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ।
आजका लागि कार्यक्रमको निर्धारित समय सकिसकेको छ। अर्को अङ्कमा भिन्नै विषयवस्तुको साथमा उपस्थित हुने वाचा गर्दै म दुर्जी तामाङ
अनि म सबिना राई
बिदा हुन्छौ। धन्यवाद, नमस्कार।